मेरा प्यारा देशवासीहरू, नमस्कार। एकपल्ट फेरि मलाई मन की बात गर्ने अवसर प्राप्त भयो। मेरो निम्ति मन की बात केवल एउटा कर्मकाण्ड वा औपचारिकता होइन, म आफै पनि तपाईहरूसित कुराकानी गर्न सधैँ उत्सुक रहने गर्छु। अनि म खुसी छु कि यही कुराकानीको माध्यमले म हिन्दुस्तानका कुना कुनामा देशका जनसाधारणसँग जोडिन पुग्छु। म आकाशवाणीप्रति पनि आभारी छु किनकि उहाँहरूले यो मन की बातलाई साँझ 8 बजे प्रादेशिक भाषाहरूमा प्रस्तुत गर्ने सफल प्रयास गरिरहेछन्। मेरो कुराहरू सुनेर मानिसहरूले पत्र, टेलिफोन अथवा माई गभ वेबसाइट अनि नरेन्द्र मोदी एपको माध्यमबाट आफ्ना भावनाहरू मसम्म पठाउनुहुन्छ, त्यसले मलाई अझ खुशी अनुभव हुने गर्छ। तपाईहरूका धेरै कुराहरूले सरकारको काममा सहायता पुग्ने गर्छ। जनहितको दृष्टिले सरकार के कति सक्रिय हुनुपर्ने, जनहितका कामहरू कति प्राथमिक हुनुपर्ने, यी विषयहरूमा तपाईहरूसँगको मेरो यो संवाद, यो सम्बन्ध खुबै काम लाग्दा हुने गर्छन्। तपाईहरू अझ बढी सक्रिय भएर लोक सहभागिताद्वारा लोकतन्त्र कसरी चलाउनु भन्ने कुरामा जोड़ दिनुहुनेछ भन्ने म अझ धेरै आशा राख्दछु। गर्मी बढेको बढेकै छ, केही कमी आउँछ कि भन्ने आशा थियो, तर गर्मी बढेको बढेकै छ। यसैबीच मनसून 1 हप्ता ढिलो आउने कुरा चल्यो, त्यसले अझ चिन्ता बढायो। देशका प्राय धेरजसो क्षेत्र गर्मीको भीषण प्रकोप भोगिरहेछन्। पारा आकाश छोइरहेछ, पशु पंक्षी मानिस सबै प्रभावित अनि चिन्तित छन्। पर्यावरणकै कारण यी समस्याहरू बढ्दै गइरहेछन्। जंगल मासिँदै गए, रूखपात काटिए अनि एक अर्थमा मानव जातिले नै प्रकृतिको विनाश गरेर स्वयंको विनाशको बाटो खन्यो। 5 जून पर्यावरण दिवस हो, विश्वभरि नै पर्यावरण विषयमा चर्चा हुने गर्छ, चिन्तन गरिने गरिन्छ। यसपल्ट युनाइटेड नेसन्सले विश्व पर्यावरण दिवसमा जीरो टोलरेन्स फर इलिगल वाइल्ड लाइफ ट्रेडलाई विषय बनाएको छ। यस बारेमा त चर्चा हुने नै छ, तर हामीले रूखपातको बारेमा चर्चा गर्नु छ, पानीको विषयमा चर्चा गर्नु छ, हाम्रा वन जंगल कसरी बढाउनु त्यस बारेमा चिन्ता गर्नु छ। तपाईहरूले देख्नुभएकै छ, गत केही समयदेखि उत्तराखण्ड, हिमाचल, जम्मू काश्मीर, हिमालयको काखमा जंगलहरूमा जुन डढेलो सल्किए तिनीहरूको मूल कारण सुक्खा पत्ता अनि अलिकति हेलचेक्रियाई गरिँदा आगोले उग्र रूप लिन सक्छ। त्यसैकारण जंगल बचाउनु, पानी बचाउनु यो हामी सबैको उत्तरदायित्व हो। बितेका दिनहरूमा देशका सर्वाधिक खडेरीग्रस्त 11 राज्यका मुख्यमन्त्रीहरूसँग विस्तारपूर्वक बातचित गर्ने अवसर प्राप्त भयो। उत्तर प्रदेश, राजस्थान, गुजरात, महाराष्ट्र, मध्यप्रदेश, छत्तीसगढ, झारखण्ड, कर्नाटक, आन्ध्र प्रदेश, तेलंगाना, ओडिशा, हुन त परम्परा अनुसार म सबै सुखा प्रभावित राज्यहरूको एउटा मिटिङ गर्न सक्थे, तर मैले त्यसो गरिन। मैले प्रत्येक राज्यसँग अलग मिटिङ गरे, प्रत्येक राज्यसँग मैले लगभग 2.5 घण्टा बिताए, राज्यका कुराहरू ध्यानपूर्वक सुने। सामान्यत सरकारमा भारत सरकारको के कति पैसा गयो अनि कति खर्च भयो यसलाई उस्तो ध्यान दिइँदैन। हाम्रो भारत सरकारका अधिकारीहरू पनि चकित थिए कि कतिपय राज्यहरूले खुबै राम्रा प्रयास गरिरहेका थिए। पानीको सम्बन्धमा, पर्यावरणको सम्बन्धमा, खरेडीसित जुझ्नको निम्ति, पशु प्राणीको निम्ति, असरग्रस्त मानिसहरूको निम्ति अनि एक प्रकारले देशका हर क्षेत्रमा कुनै पनि दलको सरकार किन नहोस्, यस समस्याको लामो अवधिको परिस्थितिसँग जुझ्नको निम्ति के कस्ता पर्मानेन्ट सल्युसन्स हुन सक्छन्, कारगर उपायहरू के हुन सक्छन्, त्यसबारे पनि ध्यान दिइरहेको अनुभव भयो। एक अर्थमा यो मेरो निम्ति पनि लर्निङ एक्सपिरियन्स थियो। अनि मैले त मेरो नीति आयोगलाई जुनै पनि बेस्ट प्र्याक्टिसेसलाई सबै राज्यहरूमा कसरी लागू गराउन सकिन्छ त्यसबारे काम हुनुपर्ने कुरा भनेको छु। केही राज्यहरू, खास गरी आन्ध्र, गुजरात आदिले टेक्नोलोजीको भरपूर प्रयोग गरेका छन्। राज्यहरूद्वारा जुन विशेष सफल प्रयास गरिएका छन् ती कुराहरू नीति आयोगद्वारा अन्य राज्यहरूमा पनि पुगुन् भन्ने म चाहन्छु। यस्ता समस्याहरूको समाधानमा जनसहभागिता नै सफलताको ठूलो आधार हुने गर्छ। यदि त्यसमा पर्फेक्ट प्लानिङ अनि उचित टेक्नोलोजीको प्रयोग साथै समय सीमामा व्यवस्थाहरू पूरा गर्ने प्रयास गरिएको खण्डमा अत्यन्तै राम्रो परिणाम प्राप्त गर्न सकिन्छ भन्ने मलाई विश्वास छ। ड्रट म्यानेजमेन्टलाई लिएर, वाटर कन्जर्भेसनलाई लिएर, थोपा थोपा पानी बचाउनका निम्ति, किनकि म सधैँ सोच्ने गर्छु पानी परमात्माको प्रसाद हो। हामी मन्दिर जान्छौं कसैले हामीलाई प्रसाद दिँदा अलिकति पनि प्रसाद भुइँमा झरे भने हामीलाई मनमा ग्लानी हुन्छ, क्षोभ हुन्छ। त्यसलाई टिपेर हामी पाँचपल्ट परमात्मासँग माफी माग्छौ। यो पानी पनि परमात्माको प्रसाद हो। एक थोपा पनि पानी खेर जाँदा हामीलाई पीड़ा हुन पर्ने हो। यसै कारण जल संचय, जल संरक्षण औ जल सिंचन सबै अत्यन्तै महत्वपूर्ण छन्। अनि यसै कारण पर ड्रप मोर क्रप, माइक्रो इरिगेशन, थोरै भन्दा थोरै पानीमा फल्ने फसल। खुशीको कुरा, कतिवटा राज्यहरूमा हाम्रा उखुका किसानहरू पनि माइक्रो इरिगेशनको उपयोग गरिरहेछन्। कसैले ड्रिप इरिगेशनको उपयोग गरिरहेछन्, कसैले स्प्रिङ्कलरको। म राज्यहरूसँग बातचितमा बस्दा थाहा लाग्यो, कतिपय राज्यहरूले प्याडीको निम्ति राइसको खेतीमा सफलतापूर्वक ड्रिप इरिगेशनको प्रयोग गरेका छन् अनि त्यसका कारण उनीहरूको पैदावार पनि बढ्यो, पानी पनि बाँच्यो अनि मजदूरी पनि कम भयो। यी राज्यहरूबाट जान्न पाए धेरैवटा राज्यहरूले ठूला ठूला टार्गेट लिएका छन्, विशेष गरी महाराष्ट्र, आन्ध्र अनि गुजरात। तीन राज्यहरूले ड्रिप इरिगेशनका क्षेत्रमा धेरै कार्य गरेका छन् अनि प्रति वर्ष 2-3 लाख हेक्टेयर माइक्रो इरिगेशनसँग जोड्दै लाने उनीहरूको कोशिश रहेको छ। यो अभियान सबै राज्यहरूमा लागू गर्न सकिएको खण्डमा खेतीलाई त फाइदा हुनेछ नै, साथमा पानीको सञ्चय पनि हुनेछ। हाम्रा तेलेंगानाका दाजुभाइहरूले मिशन भागीरथीद्वारा गोदावरी अनि कृष्ण नदीको पानीको खुबै उत्तम उपयोग गर्ने प्रयास गरेका छन्। आन्ध्र प्रदेशले निरु प्रगति मिशन, त्यसमा पनि टेक्नोलोजीको प्रयोग, ग्राउन्ड वाटर रिचार्जिङको प्रयास। महाराष्ट्रले जुन जनआन्दोलन शुरू गरेको छ त्यसमा मानिसहरू पसिना पनि बगाइरहेछन्, पैसा पनि सघाइरहेछन्। जलयुक्त शिविर अभियान, साँच्चै यस आन्दोलनले महाराष्ट्रलाई भविष्यको संकटबाट बचाउनमा ठूलो भूमिका खेल्नेछ भन्ने मलाई लागिरहेछ। छत्तीसगढ़ले लोक सुराज जल सुराज अभियान चलाइरहेको छ। मध्यप्रदेशले बलराम तालाब योजना, लगभग 22,000 पोखरी। यो एउटा सानो आँकड़ा होइन, यसमाथि काम भइरहेछ। उनीहरूको कपिलधारा कूप योजना, उत्तर प्रदेशको मुख्यमन्त्री जल बचाओ अभियान, कर्नाटकमा कल्याणी योजनाको रूपमा कुवाहरूलाई पुनर्जीवित गर्ने दिशामा काम शुरू गरिएका छन्। राजस्थान अनि गुजरातमा भएका पुराना समयका तालाबहरूलाई जल मन्दिरको रूपमा पुनर्जीवित गर्ने ठूलो अभियान चलाइएको छ। राजस्थानले मुख्यमन्त्री जल स्वावलम्बन अभियान चलाउँदैछ। जंगली क्षेत्र भए तापनि झारखण्डका कतिपय ठाउँहरूमा पानीको समस्या छ। उनीहरूले चेक ड्यामको एकदमै ठूलो अभियान शुरू गरिसकेका छन्। उनीहरूले पानी रोक्ने दिशामा प्रयास गरेका छन्। केही राज्यहरूले नदीहरूमा ससाना बाँध बनाएर 10-10, 20-20 किलोमिटर पानी रोक्ने दिशामा अभियान चलाएका छन्। यी खुबै सुखद अनुभवहरू हुन्। म देशवासीहरूलाई पनि भन्न चाहन्छु, यो जून, जुलाई, अगस्त, सेप्टेम्बर हामी पानीको एकै थोपा पनि खेर फाल्दैनौ भन्ने तय गरौं। पानी कसरी रोक्न सकिन्छ, कसरी बचाउन सकिन्छ, अहिलेदेखि नै प्रबन्ध गरौं। ईश्वरले हाम्रो जरूरतको हिसाबले पानी दिन्छन्, हाम्रो आवश्यकता प्रकृतिले पूर्ति गर्छिन्। तर हामी पानी छँदैछ भनेर लापरवाह भयौं भने अनि वर्षाको मौसम सकिएपछि भने पानीको समस्या फेरि झेल्नु पर्यो भने कसरी हुन सक्छ? अनि यो पानीको विषय केवल किसानहरूको समस्या होइन, यो गाउँ, गरीब, मजदूर, किसान, शहरी, ग्रामीण, धनी, गरीब सबैसँग सम्बन्धित विषय हो। अनि वर्षातको मौसम आउँदैछ, यसैले हामी यसपल्ट पानीलाई प्राथमिकता दिउँ। अनि जब हामी त्यौहार मनाउँछौं सँगसँगै हामीले के कति पानी बचायौं, के कति पानी रोक्न सक्यौं, यस कुराको पनि आनन्द लिन सकौं। तपाईँहरूले अनुभव गर्न सक्नुहुनेछ, हाम्रो खुशी धेरै गुणा बढेको हुनेछ। पानीमा त्यो शक्ति छ, हामी जति नै थाकेका किन नहौं, अलिकति पानी मुखमा छम्कदा हामी कति फ्रेस हुने गर्छौं। हामी कति नै थकित किन नहौं, तर विशाल सरोवर अथवा सागरको पानी देख्दा एक प्रकारको विराटताको अनुभव हुने गर्छ। यो अचम्मको खजाना परमात्माले प्रदान गरेका छन्। त्यसैले हृदयबाटै त्यससँग जोडिनुहोस्, त्यसको संरक्षण गर्नुहोस्, पानीको सम्वर्धन गर्नुहोस्, जल सञ्चय गर्नुहोस्, जल सिंचनलाई आधुनिक बनाउनुहोस्। यस कुरालाई आज म विशेष आग्रहसँग भनिरहेछु, यो मौसमलाई खेर जान नदिऊ। आउँदा 4 महिनाहरू थोपा थोपा पानीका निम्ति पानी जोगाउ अभियानको रूपमा परिवर्तन गर्नु छ। अनि यो कार्य केवल सरकारहरूको मात्र होइन, केवल राजनेताहरूको मात्र होइन, तर जनसाधारणको पनि हो। मीडियाले पछिल्ला दिनहरूमा पानीको समस्याको वृत्तान्त विस्तारपूर्वक बताइसकेको छ। म आशा गर्छु मीडियाले पानी बचाउने दिशामा मानिसहरूलाई मार्गदर्शन गरोस्, अभियान चलाओस् अनि पानीको संकटबाट हमेशा मुक्ति प्राप्त गर्नको निम्ति मीडिया पनि भागीदार बनोस्। म उनीहरूलाई पनि आमन्त्रित गर्दछु। मेरा प्रिय देशवासीहरू, हामीले आधुनिक भारतको निर्माण गर्नु छ, हामीले ट्रान्सप्यारेन्ट भारत बनाउनु छ। हामीले धेरै व्यवस्थाहरू भारतको एक कुनादेखि अर्को कुनासम्म समान रूपमा पुर्याउनु छ। यसैले धेरै पुराना आदतहरू पनि बदलाउनु पर्नेछ। आज म एउटा यस्तै विषयलाई छुन चाहन्छु। यदि तपाईँहरूको सहयोग रहे हामी त्यस दिशातर्फ सफलतापूर्वक अघि बढ्न सक्नेछौ। हामीलाई थाहै छ, हामीलाई स्कूलमा पढाइने गरिन्थ्यो कि एक समय जति बेला सिक्का पनि थिएनन्, नोट पनि थिएनन्, बाटर सिस्टम चल्थ्यो। तपाईँलाई सब्जी चाहिए, सट्टामा यति गहुँ दिनुहोस्। तपाईँलाई नुन चाहियो, सट्टामा एउटा मात्रामा सब्जी दिनुपर्थ्यो। बाटर सिस्टमले नै कारोबार चल्थ्यो। बिस्तारै मुद्राको प्रचलन आयो, कोइन आउन लाग्यो, सिक्काहरू आउन लागे, नोट चल्न थाले। तर अहिले समय परिवर्तन भइसकेको छ। सारा दुनियाँ क्यासलेस सोसाइटीतर्फ अघि बढ़िरहेछ। इलेक्ट्रोनिक टेक्नोलोजिकल व्यवस्थाद्वारा हामी पैसा दिन अनि पाउन सक्छौ, सामान किन्न सक्छौ, बिल तिर्न सक्छौ। यसद्वारा गोजीबाट पर्स चोरी हुने प्रश्नै छैन। हिसाब राख्ने चिन्ता पनि रहँदैन, अटोमेटिक हिसाब बस्ने गर्छ। शुरूआत केही कठिन लाग्न सक्छ, तर एकपल्ट बानी भएपछि भने यो व्यवस्था सजिलो लाग्नेछ। यसको सम्भावना यसकारण देखा परेको छ, हामीले अहिलेसम्म जुन प्रधानमन्त्री जनधन योजनाको अभियान चलायौं त्यस अन्तर्गत देशका लगभग सबै परिवारहरूको ब्याङ्क खाता खोलिएका छन्। अर्कोतर्फ आधार नम्बर पनि प्राप्त भएको छ औ मोबाइल त प्राय हिन्दुस्तानको प्रत्येक हिन्दुस्तानीको हात हातमा पुगिसकेको छ। त्यसैले जनधन, आधार अनि मोबाइल, जेएएम, यिनको तालमेल गरेर हामी क्यासलेस सोसाइटीतर्फ अघि बढ्न सक्छौ। तपाईँहरूलाई थाहै छ, जनधन एकाउन्टसित रुपे कार्ड दिइसकिएको छ। आउँदा दिनहरूमा यो कार्ड क्रेडिट अनि डेबिट दुवै दृष्टिले काम लाग्नेछ। अझै आजकल त एउटा सानो इन्स्ट्रुमेन्ट पनि आइसकेको छ, जसलाई पोइन्ट अफ सेल, पीओएस भनिन्छ। त्यसको सहायताले तपाईँहरू आफ्नो आधार नम्बर, रुपे कार्ड आदिबाट पैसा तिर्न सक्नुहुन्छ, लेनदेन गर्न सक्नुहुनेछ। गोजीबाट पैसा निकाल्ने, गनिरहने आवश्यकतै छैन। पैसा बोकेर डुलिरहने जरूरतै छैन। भारत सरकारले जति पनि इनिसिएटिभ लिएको छ त्यसमा पीओएसको माध्यमबाट कसरी पेमेन्ट गर्न सकिन्छ अथवा लेनदेन गर्न सकिन्छ भन्ने पनि एक हो। अर्को काम हामीले के शुरू गरेका छौं भने ब्याङ्क अन मोबाइल, युनिभर्सल पेमेन्ट इन्टरफेस ब्याङ्किङ ट्रान्जेक्सन, यूपीआई, लेनदेनको शैलीलाई नै परिवर्तन गरेर लानेछ। अब तपाईँहरूको निम्ति मोबाइल फोनको माध्यमले मनी ट्रान्जेक्सन गर्नु एकदमै सजिलो भएर जानेछ। औ खुशीको कुरा, एनपीसीआई अनि ब्याङ्क यस प्लेटफर्मलाई मोबाइल एपको रूपमा लन्च गर्ने दिशामा कार्य गरिरहेछन्। यो पूरा भएको खण्डमा सायद तपाईँहरूले रुपे कार्ड बोकिरहने जरूरत पनि पर्ने छैन। देशमा प्राय प्राय 1,25,000 ब्याङ्किङ करेस्पोन्डेन्ट्सको रूपमा युवाहरूलाई भर्ना गरिएको छ। एक अर्थमा ब्याङ्क तपाईँको दैलोमा, यसतर्फ काम गरिएको छ। पोस्ट अफिसलाई पनि ब्याङ्किङ सेवाहरूको निम्ति सजग गराइएको छ। यी व्यवस्थाहरूलाई हामीले प्रयोग गर्न सिक्यौं अनि बानी बसाल्यौं भने हामीलाई यी करेन्सीको आवश्यकता रहने छैन। नोटहरू चाहिने छैनन्, पैसाको आवश्यकता पर्ने छैन। कारोबार आफै आफ चल्नेछन् औ त्यसमा एउटा ट्रान्सपेरेन्सी आउनेछ। दुई नम्बरी कारोबार बन्द हुनेछन्, कालो धनको त प्रभाव कम हुने नै छ। त्यसैले म देशवासीहरूलाई आग्रह गर्दछु, हामी यो शुरू गरेर हेरौं, एकपल्ट शुरू गरौं। हामी खुबै सजिलोसित यस दिशामा अघि बढ्न सक्नेछौ। आज हाम्रो हात हातमा मोबाइल हुनेछ भन्ने कुरा आजभन्दा 20 वर्ष अघि कसले सोचेको थियो होला र? बिस्तारै बानी बस्यो, अब त मोबाइल बिनाको जनजीवन कल्पनासम्म गर्न सकिन्न। हुन सक्छ यो क्यासलेस सोसाइटी पनि त्यस्तै भएर जानेछ, तर कम समयमा यो हुन सके अझ राम्रो हुनेछ। मेरा प्यारा देशवासी, जब ओलम्पिकको खेल शुरू हुन्छ हामी निराश बन्छौ। हामी गोल्ड मेडलमा कति पछि पर्यौं, सिल्भर जित्यौ कि जितेनौ, ब्रोन्जमा सन्तुष्ट हुनु कि नहुनु, यी कुराहरू हुने गर्छन्। खेलकुदका क्षेत्रमा हाम्रा अघि धेरै चुनौतीहरू छन्, यो सत्य हो। तर देशमा एउटा वातावरण तयार गर्नु एकदमै आवश्यक छ। रियो ओलम्पिकमा अंशग्रहण गर्ने हाम्रा खेलाड़ीहरूलाई प्रोत्साहित गर्नु, उनीहरूको हौसला बढ़ाउनु, हामी सबैले आफ्नो आफ्नो तरिकाले यसो गर्न जरूरी छ। कसैले गीत लेखौ, कसैले कार्टुन बनाऊ, कसैले शुभकामना सन्देश दिउ, कसैले कुनै गेमलाई प्रोत्साहित गरौं, जसरी हुन्छ देशमा यी खेलाड़ीहरूप्रति खुबै सकारात्मक वातावरण बनाउ। परिणाम जे हुनेछ हुनेछ, खेल खेल हो, जित पनि हुन सक्छ, हार पनि हुन सक्छ, मेडल आउन पनि सक्छन् नआउन पनि, तर हौसला दह्रो हुनुपर्छ। अनि यो कुरा गर्दै गर्दा मलाई हाम्रा खेल मन्त्री श्रीमान सर्वानन्द सोनोवालको एउटा मलाई खुबै मन परेको कामको उल्लेख गर्न मन लाग्यो। गत सप्ताह हामी सबै चुनावको नतिजाको विषयमा सोचिरहेका थियौं, असमको के परिणाम रहनेछ भन्ने विचार गरिराखेका थियौं। अझ श्रीमान सर्वानन्दजी त स्वयं आसामको चुनावको नेतृत्व गरिरहनु भएको थियो, मुख्यमन्त्री पदको उम्मेद्वार हुनुहुन्थ्यो, तर उनी भारत सरकारको मन्त्री पनि हुनुहुन्थ्यो। अनि मलाई यस कुराको जानकारी पाएर बडो आनन्द अनुभव भयो कि आसाम चुनावको रिजल्ट आउन अघि कसैलाई थाहा नदी उनी पटियाला पंजाब पुग्नुभयो। तपाईहरूलाई जानकारी भएकै कुरा हो, नेताजी सुभाष नेशनल इन्स्टिच्युट अफ स्पोर्ट्स एनआईएस, जहाँ हाम्रा ओलम्पिकमा जाने खेलाड़ीहरूले ट्रेनिङ प्राप्त गर्छन् अनि अहिले त्यही छन्। उनी अकस्मात त्यहाँ पुगे। कुनै खेल मन्त्रीले यस प्रकारको चिन्ता गर्नु खेलाड़ी औ खेल जगत दुवैको निम्ति सुखद सरप्राइज थियो। खेलाड़ीहरूको निम्ति के कस्ता व्यवस्था छन्, खाने व्यवस्था कस्तो छ, आवश्यकता अनुरूप न्यूट्रिशन फूड प्राप्त भइरहेछ वा छैन, उनीहरूको बडीको निम्ति आवश्यक ट्रेनर छन् कि छैनन्, ट्रेनिङका सम्पूर्ण मेसिनहरू ठिकसँग चलिरहेका छन् कि छैनन्, यी सम्पूर्ण कुराहरू ध्यानपूर्वक निरीक्षण गरे। एक एक खेलाड़ीको कोठा कोठामा गएर हेरे, खेलाड़ीहरूसँग विस्तारपूर्वक बातचित गरे, म्यानेजमेन्टसँग कुराकानी गरे, ट्रेनरहरूसँग बातचित गरे, खेलाड़ीहरूसँग आफै सँगै बसेर खाना खाए। चुनावको नतिजा नजिकै अनि आफूमाथि मुख्यमन्त्रीको रूपमा नयाँ दायित्व आउने सम्भावना हुँदाहुँदै पनि मेरा एक मित्र खेल मन्त्रीका रूपमा आफ्नो कामको यस्तो चिन्ता गर्छन् भने मलाई आनन्द अनुभव हुन्छ। अनि मलाई विश्वास छ हामी सबैले यसै गरी खेलको महत्व बुझ्यौं, खेल जगतका मानिसहरूलाई प्रोत्साहित गर्यौं, हाम्रा खेलाड़ीहरूलाई प्रोत्साहित गर्यौं भने यो आफैमा एउटा तागत बन्नेछ। जब खेलाड़ीहरूलाई 125 करोड़ देशवासी आफ्नो साथमा उभिएको अनुभव हुन्छ, त्यति बेला उनको आत्मबल अनि हौसला पनि उत्तिकै दह्रो भएको हुन्छ। यसअघि मैले फिफा U17 वर्ल्ड कपको बारेमा कुरा गरेका थिए, अनि मलाई देशभरिबाट आएका सुझावहरूलाई देखेर सारा देशमा नै फुटबलको एउटा वातावरण तयार भएको पाइरहेछु। कति मानिसहरू इनिसिएटिभ लिएर आफ्ना टीम बनाइरहेछन्। नरेन्द्र मोदी एपमा मलाई हजारौं सुझाव प्राप्त भइरहेछन्। हुनसक्छ धेरैजना खेल्दैनन्, तर देशका हजारौं लाखौं नौजवानहरूलाई खेलप्रति यति धेरै चासो छ, यो तपाईँ अनि मेरो निम्ति एउटा सुखद अनुभव हो। क्रिकेटसँग भारतको लगाउको बारेमा त हामी जान्दछौं, तर मैले पाएँ फुटबलमा पनि यति धेरै आकर्षण रहेछ, यो कुरा आफैमा सुखद भविष्यको संकेत हो। यसर्थ रियो ओलम्पिकका प्रिय पात्र हाम्रा सबै खेलाड़ीहरूका निम्ति एउटा उत्साह र उमंगको वातावरण तयार गरौं। हरेक कुरालाई हार र जितको मापदण्डमा राखेर नतौलौं। स्पोर्ट्सम्यान स्पिरिटसँग संसारमा भारतले आफ्नो परिचय बनाओस्। म देशवासीहरूसँग अपील गर्दछु हाम्रा खेल जगतसँग सम्बद्ध साथीहरूका निम्ति उत्साह र उमंगको वातावरण निर्माण गर्न हामी पनि केही गरौं। बितेका 8-10 दिनदेखि कहीँ न कहीँबाट नयाँ नयाँ रिजल्ट्स आइरहेका छन्। म चुनाव रिजल्ट्सको कुरा गरिरहेको छुइनँ, म ती विद्यार्थीहरूको कुरा गरिरहेछु जसले वर्षभरि कठिन परिश्रम गरे, एक्जाम दिए, टेन्थको ट्वेल्थको एकपछि अर्को रिजल्ट आउन शुरू भएको छ। हाम्रा छोरीहरूले पराक्रम देखाइरहेका छन्, यो त स्पष्ट भइरहेछ, यो खुशी हुनुपर्ने विषय पनि हो। यी परिणामहरूमा सफल हुने सबैलाई मेरो बधाई अनि शुभकामना छ। जो असफल भए उनीहरूलाई म फेरि एकपल्ट भन्न चाहन्छु, जिन्दगीमा गर्नका निम्ति धेरै कुरा छन्। यदि हामीले चाहे जस्तो परिणाम प्राप्त भएन भने पनि जिन्दगी रोकिँदैन, विश्वाससँग बाँच्नुपर्छ, विश्वाससँग अघि बढ्नुपर्छ। तर एउटा भिन्न खालको प्रश्न मेरो अघि आएको छ, यस विषयमा मैले कहिले पनि सोचेको थिइनँ, तर मेरो माई गभर्मेन्टमा एउटा इमेल आयो, मेरो ध्यान त्यसतर्फ गयो। मध्य प्रदेशका एक मिस्टर गौरव पटेल हुनुहुन्छ, उनले एउटा बडो कठिन अनुभव मेरो अघि सारेका छन्। गौरव पटेलले भनेका छन्, एमपीको बोर्ड इक्जाममा मलाई 89.33% प्राप्त भएको छ। यो पढ्दा मलाई लाग्यो यो त सुखद कुरा हो, तर अगाडि उनले आफ्नो दुःख पोखाएका छन्। उनले भनेका छन्, महाशय 89.33% मार्क्स लिएर घर पुग्दा मैले सोचेको थिएँ सबैले मलाई बधाई दिनेछन्, तर म चकित बने जब घरका सबैले अरू 4 मार्क्स आएको भए 93% हुने थियो भन्ने कुरा गरे। अर्थात मेरो परिवार अनि मेरा साथीहरू, मेरा टीचर, कोही पनि मेरो 89.33% मार्क्सले प्रसन्न थिएनन्। सबैले 4 मार्क्सले गर्दा 90% नपुगेको कुरा गरे। अब यो स्थितिलाई म कसरी ह्याण्डल गरूं यो सोच्न सकिरहेको छुइनँ। के जिन्दगीमा सबै कुरा यस्तै हुन्छ? मैले गरेको राम्रो थिएन कि ममा नै केही कमी रह्यो? मनमा एक प्रकारको भार अनुभव भइरहेको छ। गौरव, तपाईँको चिठी मैले ध्यानपूर्वक पढे, मलाई लाग्छ यो पीर तपाईँको मात्र होइन, तपाईँ जस्ता लाखौं करोड़ौं विद्यार्थीहरूको हुनुपर्छ, किनकि जे भयो त्यसप्रति सन्तोषको साटो असन्तोष खोज्ने एउटा वातावरण बनिसकेको छ। यो नकारात्मकताको अर्को रूप हो। प्रत्येक कुरोमा असन्तुष्टि खोज्दा समाजलाई सन्तुष्टिको दिशामा अघि लान सकिन्न। तपाईका मित्र आफन्त अनि शुभचिन्तकले तपाईको 89.33% को प्रशंसा गरेको भए राम्रो हुने थियो। यसबाट आफै आफ अझ धेर केही गर्ने जोश जन्मन सक्थ्यो। म अभिभावक अनि वरपरका सबैसँग आग्रह गर्न चाहन्छु, तपाईका नानीहरू जस्तो रिजल्ट लिएर आउँछन् त्यसलाई स्वीकार गर्नुहोस्, स्वागत गर्नुहोस्, सन्तोष व्यक्त गर्नुहोस्, उनीहरूलाई अघि बढ्न प्रेरित गर्नुहोस्। नत्र हुन सक्छ 100% ल्याउँदा पनि तपाईँलाई सन्तुष्टि नहोला। हर कुराको मर्यादा राख्न सक्नुपर्छ। जोधपुरका सन्तोष गिरी गोस्वामीले मलाई लेखेका छन्, उनले पनि मोटामोटी त्यस्तै लेखेका छन्। उनी भन्छन् कि आफ्ना मान्छेहरू हाम्रो रिजल्ट स्वीकार नै गर्दैनन्। उनीहरू भन्ने गर्छन् योभन्दा राम्रो गर्नुपर्थ्यो, अलिक राम्रो गर्नुपर्थ्यो। मलाई सबै कविता त याद छैन, तर धेरै अघि पढेको थिएँ, एकजना कविले लेखेका थिए, जिन्दगीको क्यानभासमा मैले वेदनाको चित्र बनाए अनि जब त्यसको प्रदर्शनी थियो मानिसहरू आए, सबैले नै भने टचअपको आवश्यकता छ, कसैले भने निलो नभएर पहेँलो रंगको भए राम्रो हुने थियो, कसैले भने यो रेखा यता नभएर उता भएको भए राम्रो हुने थियो, काश मेरो यो वेदनाको चित्रमा एकाध दर्शकले आँसु पनि बगाइदिएका भए। कविताका शब्द आज मलाई जस्ताको तस्तै याद छैनन्, तर भाव यही थियो। त्यस चित्रबाट कसैले वेदनाको अनुभव गर्न सकेनन्, सबैले टचअपको कुरा गरिरहेका थिए। सन्तोष गिरीजी, तपाईँको चिन्ता पनि त्यस्तै छ, गौरवको पनि, औ तपाईँ जस्ता करोड़ौं विद्यार्थीहरूको पनि हुन सक्छ। अरूको अपेक्षा पूर्ण गर्नको निम्ति आफैमाथि बोझ बढ्ने गर्छ। म केवल यति भन्न चाहन्छु, यस्तो स्थितिमा तपाईँ आफ्नो सन्तुलन नहराउनुहोस्। सबैले आफ्नो अपेक्षा बताउँछन्, सुन्नुहोस्, तर आफ्नो बातमा दृढतासित लागि पर्नुहोस् अनि केही नौलो र राम्रो गर्ने प्रयास पनि गरिरहनुहोस्। तर जे प्राप्त भएको छ त्यसमा सन्तुष्ट हुन नसके कहिले पनि नयाँ महलको निर्माण हुन सक्दैन। सफलताको मजबूत घडेरी नै ठूलो भन्दा ठूलो सफलताको आधार बन्दछ। सफलताबाट पनि असन्तुष्टि उत्पन्न हुन्छ भने त्यसबाट सफलताको सिँढी बनिनको साटो त्यो नै असफलताको ग्यारेन्टी बन्न पुग्छ। यसैकारण म आग्रह गर्न चाहन्छु, जति सफलता प्राप्त भएको छ त्यसलाई गुनगुनाऊ, त्यसैबाट नयाँ सफलताको सम्भावनाको जन्म हुनेछन्। म यो कुरा छिमेकका सबैजना अनि आमा बाबु एवं साथीहरूलाई भन्न चाहन्छु, तपाईँहरू कृपा गरेर आफ्नो अपेक्षाहरू आफ्नो नानीहरूमाथि नथप्नुहोस्। अनि मित्रहरू, के कोही कोही बेला जिन्दगीमा असफल हुँदा जिन्दगी रोकिन्छ त? इक्जाममा राम्रो मार्क्स ल्याउन नसक्ने स्पोर्ट्समा अब्बल हुन सक्छन्, संगीतमा राम्रो हुन सक्छन्, कलाकारितामा अघि बढ़न सक्छन्, व्यापारमा सफल हुन सक्छन्। ईश्वरले प्रत्येक व्यक्तिलाई कुनै न कुनै अद्भुत विधा दिएका हुन्छन्। बस आफूभित्रको शक्तिलाई चिन्नुहोस्, त्यसमाथि बल दिनुहोस्, तपाईँ निश्चय अघि बढ्नुहुनेछ। जीवनको हर क्षेत्रमा यो कुरा लागू हुने गर्छ। तपाईँहरूले सन्तुर नामक वाद्य सुन्नुभएकै छ। एक समय सन्तुर वाद्य कश्मीर घाटीमा फोक म्युजिकसँग जोडिएको थियो। जब पण्डित शिवकुमारको हात त्यसमा पर्यो, उनले सन्तुरलाई दुनियाँको एक महत्वपूर्ण बाजा बनाइदिए। सहनाई हाम्रो संगीतको पूरा क्षेत्रमा सीमित ठाउँमा मात्र थियो। बेसी जस्तो राजा महाराजाको दरबारको गेटमा सहनाईको स्थान रहन्थ्यो। तर जब उस्ताद बिस्मिल्ला खाँले सहनाईलाई समाते, यो विश्वका राम्रा बाजाहरूमध्ये एक बन्यो, त्यसको एउटा परिचय निर्माण भयो। यसैकारण आज तपाईसँग के छ कस्तो छ त्यसको चिन्ता छोडेर त्यसमा लागि पर्नुहोस्, परिणाम प्राप्त हुन्छै हुन्छ। मेरा प्यारा देशवासी, हाम्रा गरीब परिवारहरूमा स्वास्थ्य सम्बन्धी हुने खर्चका कारण जिन्दगीको गाड़ी असन्तुलित भएको म देख्छु। बिमार नहुँदा खर्च कम हुने गर्छ, यो सत्य हो, तर बिमार भएपछि स्वास्थ्य लाभ गर्दा अझ धेर खर्च हुने गर्छ। के हामी यस्तो जिन्दगी बाँच्न सक्दैनौं जसमा बिमारी नै नहोस्, परिवारमाथि आर्थिक बोझ नै नपरोस्? पहिलो कुरा त स्वच्छता बिमारीबाट बाँच्ने सबैभन्दा ठूलो आधार हो। गरीबको सबैभन्दा बढी सेवा कसैले गर्न सक्छ भने त्यो स्वच्छताले गर्न सक्छ। अनि अर्को कुरा, जुन कुराको निम्ति म लगातार आग्रह गर्दै आइरहेछु, त्यो हो योग। केही मानिसहरू यसलाई योगा पनि भन्ने गर्दछन्। 21 जून अन्तर्राष्ट्रिय योग दिवस हो। सारा विश्वमा योगप्रति एउटा आकर्षण पनि छ, श्रद्धा पनि, औ संसारले यसलाई स्वीकार गरेको छ। यो हामीलाई पुर्खाले दिएको अनमोल भेट हो जो हामीले विश्वलाई दिएका हौं। तनावले ग्रस्त विश्वलाई सन्तुलित जीवन जिउने शक्ति योगले दिँदछ। प्रिभेन्सन इज बेटर देन क्योर। योगसँग जोडिएका व्यक्तिहरूको जीवनमा स्वस्थ हुनु, सन्तुलित रहनु, मजबूत इच्छा शक्तिको धनी हुनु, अप्रतिम आत्मविश्वासले भरिएको जीवन हुनु, हर काममा एकाग्रता रहनु, यी सहज उपलब्धिहरू हुने गर्छन्। 21 जून योग दिवस यो केवल एउटा इभेन्ट मात्र होइन, यसको व्याप बढ़ोस्, प्रत्येक व्यक्तिको जीवनमा योगको ठाउँ बनोस्। प्रत्येक व्यक्ति आफ्नो दिनचर्यामा 20 मिनट, 25 मिनट अथवा 30 मिनट योगको निम्ति खर्च गरोस्। अनि 21 जूनको योग दिवस हामीलाई यही प्रेरणा दिन्छ। अनि कोही कोही बेला सामूहिक वातावरण व्यक्तिको जीवनमा परिवर्तनको कारण बन्दछ। म आशा गर्छु 21 जून तपाईँ जहाँ कहीँबाट पनि तपाईँको इनिसिएटिभको निम्ति अझ एक महिना हातमा छ। तपाईँ भारत सरकारको वेबसाइटमा जानुभयो भने योगको यसपल्टको सिलेबस कुन कुन आसन गर्नुपर्ने, कसरी गर्नुपर्ने यसको पूर्ण विवरण रहेको छ। यसलाई हेरेर आफ्ना गाउँमा गराउनुहोस्, आफ्नो टोलमा गराउनुहोस्, आफ्नो सहरमा गराउनुहोस्, आफ्नो स्कूल इन्स्टिट्युसनमा इभन अफिसेसमा पनि अहिलेदेखि नै सुरु गर्नुहोस्। हेर्नुहोस् तपाईँ 21 जूनमा भागीदार बन्नुहुनेछ। मैले धेरै पल्ट पढेको छु कतिपय अफिसहरूमा रेगुलरली बिहान योग अनि प्राणायाम सामूहिक हुने गर्छ। यसबाट सम्पूर्ण अफिसको इफिसियन्सी यति बढ्ने गर्छ कि सम्पूर्ण अफिसको कल्चर परिवर्तन हुन पुग्छ, इन्भाइरोमेन्ट परिवर्तन हुँदछ। के 21 जूनको प्रयोग हामी जीवनमा योगलाई प्रवेश गराउनको निम्ति गर्न सक्दैनौ? आफू वरपरको परिसरमा योगलाई प्रवेश गर्नका निम्ति गर्न सक्दैनौ? यसपल्ट म चण्डीगढको कार्यक्रममा भाग लिन जानेछु। 21 जूनका दिन म चण्डीगढका मानिसहरूसँग योग गर्नेछु। तपाईँ पनि त्यस दिन अवश्य भाग लिनुहोला। पूरा विश्व त्यस दिन योग गर्नेवाला छ। कतै तपाईँ छोडिनुहोला, यो मेरो आग्रह छ। भारतलाई स्वस्थ राख्नका लागि तपाईँ स्वस्थ रहनु अत्यन्तै आवश्यक छ। मेरा प्यारा देशवासी, मन की बातको माध्यमले म तपाईँहरूसित लगातार सम्पर्कमा छु। मैले धेरै अघि तपाईँहरूलाई एउटा मोबाइल नम्बर दिएको थिएँ, त्यसमा मिस्ड कल गरेर तपाईँ मन की बात सुन्न सक्नुहुन्थ्यो। अब झन् सजिलो बनाइएको छ। अब मन की बात सुन्नलाई केवल 4 अङ्क, त्यसमा मिस्ड कल गरेर सुन्न सकिनेछ। उक्त 4 अङ्कद्वारा बनिएको नम्बर हो 1922 1922। यस नम्बरमा मिस्ड कल गरेर तपाईँ जहाँ जति बेला जुनै पनि भाषामा मन की बात सुन्न सक्नुहुनेछ। प्रिय देशवासीहरू, तपाईँहरू सबैमा फेरि पनि नमस्कार। मेरो पानी सम्बन्धी कुराहरू नभुल्नुहोला, याद राख्नुहुनेछ होइन? ठिक छ, धन्यवाद, नमस्ते।